واسألهم عن القرية التي كانت حاضرة البحر إذ يعدون في السبت إذ تأتيهم حيتانهم يوم سبتهم شرعا إذ تأتيهم حيتانهم يوم سبتهم شرعا ويوم لا يسبتون لا تأتيهم كذلك نبلوهم بما كانوا يفسقون وإذ قالت أمة منهم لم تعظون قوما الله مهلكهم أو معذبهم عذابا شديدا قالوا معذرة إلى ربكم ولعلهم يتقون فلما نسوا ما ذكروا به أنجينا الذين ينهون عن السوء وأخذنا الذين ظلموا بعذاب بئيس بما كانوا يفسقون فلما عتوا عما نهوا عنه قلنا لهم كونوا قردة خاسئين وإذ تأذن ربك ليبعثن عليهم إلى يوم القيامة من يسومهم سوء العذاب إن ربك لسريع العقاب وإنه لغفور رحيم وقطعناهم في الأرض أمما منهم الصالحون ومنهم دون ذلك وبلوناهم بالحسنات والسيئات لعلهم يرجعون فخلف من بعدهم خلف ورثوا الكتاب يأخذون عرض هذا الأدنى ويقولون سيغفر لنا وإن يأتهم عرض مثله يأخذوه ألم يؤخذ عليهم ميثاق الكتاب ألا يقولوا على الله إلا الحق ودرسوا ما فيه والدار الآخرة خير للذين يتقون أفلا تعقلون والذين يمسكون بالكتاب وأقاموا الصلاة إنا لا نضيع أجر المصلحين وإذ نتقنا الجبل فوقهم كأنه ظلة وظنوا أنه واقع بهم خذوا ما آتيناكم بقوة واذكروا ما فيه لعلكم تتقون وإذ أخذ ربك من بني آدم من ظهورهم ذريتهم وأشهدهم على أنفسهم ألست بربكم قالوا بلى شهدنا أن تقولوا يوم القيامة إنا كنا عن هذا غافلين أو تقولوا إنما أشرك آباؤنا من قبل وكنا ذرية من بعدهم أفتهلكنا بما فعل المبطلون وكذلك نفصل الآيات ولعلهم يرجعون واتل عليهم نبأ الذي آتيناه آياتنا فانسلخ منها فأتبعه الشيطان فكان من الغاوين ولو شئنا لرفعناه بها ولكنه أخلد إلى الأرض واتبع هواه فمثله كمثل الكلب إن تحمل عليه يلهث أو تتركه يلهث ذلك مثل القوم الذين كذبوا بآياتنا فاقصص القصص لعلهم يتفكرون ساء مثلا القوم الذين كذبوا بآياتنا وأنفسهم كانوا يظلمون من يهد الله فهو المهتدي ومن يضلل فأولئك هم الخاسرون
تفسير واسألهم عن القرية التي كانت حاضرة البحر اور ذرا ان سے اس ہستی کا حال اس بستی کا حال بھی پوچھو جو سمندر کے کنارے واقع تھی اس یادون فی السبتی کہ جب وہ زیادتی کرتے تھے ہفتے کے دن کے بارے میں کہ ہفتے کے دن احکام الہی کی خلاف ورزی کرتے تھے اس تاتیہم ہیتانہم جب آتی تھی ان کے پاس مچھلیاں یوم سبتہم ہفتے کے دن شران کھل کر ظاہر ہو کے ویوم لا یسبتون اور سب کے سوا باقی دنوں میں کیا ہوتا تھا نہیں آتی تھی لا یسبتون ہفتے کے علاوہ نہیں آتی تھی لا تاتیہم نہیں آتی تھی کذالک اسی طرح نبلوہم بما کانوا یفسقون یہ کیوں ہوتا تھا کہ ہم نے ان کی نافرمانیوں کی وجہ سے ان کو آزمائش میں جو ہے وہ ڈال دیا تھا تو اب یہاں پر اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ سوال پوچھو ان سے اس بستی کے بارے میں تو اب بنی اسرائیل کو یاد دلایا جا رہا ہے کہ وہ بستی سے اس بستی کی کہانی اس کا قصہ اس کا واقعہ بھی ان سے پوچھو جو ایک سمندر کے کنارے جو تھی وہ واقعہ تھی تو سب ہفتے کے دن کو کہتے ہیں یہ دن بنی اسرائیل کے لیے مقدس ترین دن قرار دیا گیا تھا اور اللہ تعالیٰ نے اسے اپنے اور اولاد اسرائیل کے درمیان پش در پش تک دائمی عہد کا نشان قرار دیا تھا کہ تم تمہاری اولاد پھر اولادوں کی اولاد تک یہ ایک پرماننٹ ایگریمنٹ تھا کہ یہ جو ہے وہ آپس میں یہ طے ہو گیا تھا کہ اس روز کوئی دنیا کا یہ کام نہیں کریں گے گھروں میں کوئی آگ تک نہیں جلائیں گے جانوروں اور لونڈی اور غلاموں تک سے کوئی خدمت نہیں لیں گے اور یہ کہ جو شخص اس ضابطے کی خلاف ورزی کرے گا تو اسے قتل کر دیا جائے گا لیکن بنی اسرائیل نے کیا کیا کہ پھر کچھ مدت گزرنے کے بعد کھلم کھلا اس قانون کی خلاف ورزی کرنی شروع کر دی ان کی خود اپنی کتابوں میں بھی جو ہے وہ اس کی تفصیلات جو ہے وہ ملتی ہیں کہ ہفتے کا دن ان کے ہاں بڑا خاص دن تھا جب ان کو جو ہے وہ ہفتے کے دن اور کوئی کام جو ہے وہ نہیں کرنا تھا. تو اللہ تعالیٰ کہتے ہیں کہ ذرا مدینہ کے یہودیوں سے پوچھئے کہ ہفتے والوں کے بارے میں, جس کا مطلب کیا ہے کہ یعنی یہ جو سمندر کے کنارے بستی آباد تھی اس کا واقعہ, اس کا قصہ زبان زد عام تھا, سب کو پتا تھا کہ کیا تھی وہ بستی اور کیا واقعہ تھا ان کا. بڑا مشہور ان کا یہ واقعہ تھا اور اس سے یہودی جو تھے وہ انکار نہیں کر سکتے تھے. تو آپ سورۃ البقرہ میں بھی اس کے بارے میں پڑھ چکی ہیں اور یہاں پہ بھی اس بارے میں جو ہے وہ پڑھ رہی ہیں کہ سمندر کے کنارے یہ جو بستی واقعہ تھی جس کی طرف اللہ تعالیٰ یہاں پہ اشارہ کر رہے ہیں, کہ پھر اس دن کیا تھا کہ جب ان کو کہا گیا تھا کہ ہفتے کے دن مچھلیاں نہیں پکڑنی تو ہوتا کیا تھا کہ اس یادون فی السبت, کہ انہوں نے ہفتے کے دن خلاف ورزی کی. اس تاتیہم, کہ جب وہ ان کے پاس آئیں کون, ہیتانہم ان کی مچھلیاں, یوم سبتہم شرا. قرآن کیسے واضح کر کے بیان کرتا ہے کہ اس دن وہ کھینچ کھینچ کر ابر ابر کر اوپر آتی تھی پانی کے. آپ دیکھیں کبھی یہ مچھلیاں پکڑنے کے لیے جو لوگ جاتے ہیں کبھی ایسا دن گزرتا ہے سارا دن بھی کوئی نہیں آتی اور کس دن بہت آتی ہیں اوپر, لیکن ہفتے کے دن جس دن منع کیا گیا تھا تم نے مچھلیاں نہیں پکڑنی اللہ کی عبادت کرنی ہے, اس دن مچھلیاں صرف یہی نہیں کہ تاتی ہی آتی تھی بلکہ شرا, بڑا کھینچ کھینچ کر ظاہر ہو کر واضح نمایاں ہو کر ان کے سامنے آتی تھی. اور پھر دوسری آزمائش کیا تھی, وہ یوم لا یثبتون, اور جس دن ہفتے کا دن نہیں ہوتا تھا لا تاتی وہ آتی ہی نہیں تھی. آپ سوچے تو صحیح ان کی آزمائش کہ باقی دنوں میں آتی ہی نہیں تھی, جیسے جمعے کے وقت جمعے کی نماز کا جب وقت ہو تو گاہک آ جائے. ڈاکٹر غلام مرتضیٰ اپنا ایک واقعہ بیان کرتے ہیں کہ وہ گئے ہوئے تھے سعودیہ میں تھے, وہاں پہ بڑا اچھا وہ ایز اے پروفیسر بھی یونیورسٹی میں رہے. تو کہتے ہیں کہ میں نے کسی نے رشتے داروں میں سے جانا تھا چھٹی تو میں نے ایک اٹیچی چاہیے تھا, تو کہتے ہیں جمعہ کا ٹائم ہوا نہیں تھا لیکن یہ کہ جب اٹیچی جو ہے اس کا سودا کیا تو اس وقت جو ہے وہ سودا کیا تھا, ابھی سودا ہو رہا تھا کہ اتنے میں ہماری اس سے بات جب طے ہو گئی, ابھی پیسے دیے نہیں تھے کہ جمعے کی اذان کی آواز آ گئی. تو اس آدمی نے کہا کہ خلاص خلاص, تو میں نے کہا کہ نہیں ابھی مطلب ساری بات تو طے ہوگی, اب تو صرف پیسے دینے اور اٹیچی. تو انہوں نے کہا, اس نے کہا کہ حاضر حرام, اس نے وہ اٹیچی اپنا اندر رکھ لیا اور کہنے وہ ڈاکٹر غلام مرتضیٰ کہتے ہیں جوان سا وہ لڑکا تھا, پینٹ کوٹ اس نے پہنا ہوا, داڑھی, اور مطلب میں حیران رہ گیا اس کے ایمان کی کیفیت پر کہ سودا ہو چکا ہے اب تو صرف اٹھانا ہے. اس نے کہا کہ اذان ہو گئی ہے تو خلاص یہ حرام ہے, اب میں یہ نہیں لے سکتا آپ سے. تو میں نے اسے کہا کہ میں تو, اس نے کہا جمعے کے بعد آنا, تو کہتے ہیں میں نے کہا کہ میں تو بہت دور سے کہیں سے ہوں اور میں کہیں اور پھر جا کے جمعہ پڑھوں گا تو میں تو نہیں آ سکتا. اس نے کہا پھر کوئی بات نہیں, تم نہیں آ سکتے تو یہ اٹیچی اب تمہیں نہیں مل سکتا جب تک کہ جمعے کی نماز جو ہے وہ نہ ہو جائے. تو یہ ہے ایک مسلمان کا, ایک مومن کا اعتماد, تو کہ جمعے کے دن جیسے امت مسلمہ کے لیے تجارت اور بزنس جو جمعہ کا وقت ہو جاتا ہے تو پھر جائز نہیں رہتی اور حرام ہو جاتا ہے, جمعے کی نماز کے بعد پھر کیا جا سکتا ہے جب وہ آپ ادا کر لے. تو اسی طرح ہفتے کے دن ان کے لیے عبادت تھی, یعنی سب کے معنی ہے کاٹنا, کام کو کاٹنا ہے اور اللہ کی عبادت کرنی ہے, کچھ نہیں کرنا. اور ابھی بھی آپ دیکھیں جہاں بھی جوش آبادیاں ہیں آپ دیکھتے ہیں لمبے لمبے کالے کوٹ, اور ان کی عورتیں بھی جیسے جو اوپر سکارف لیتے ہیں نا اس کی ایک شکل کا کالی سی نیٹ سی ہوتی ہے جنہوں نے اپنے سر پر ڈالی ہوئی ہوتی ہے, جیسے وہ دراصل اسی کی ایک شکل ہے, وہ کہ اس کو بہت اب انہوں نے چینج کر لیا ہے, اپنے آپ کو اس طرح کور تو نہیں کرتے لیکن انہوں نے وہ بھی ڈالی ہوئی ہوتی ہے, اور بڑے گروپ کی شکل میں یہ لوگ جاتے ہیں پھر اپنے جو ہے وہ عبادت گاہوں کی طرف. آج بھی ان میں سے بعض ماننے والے ہفتے کے دن کو جو ہے وہ مانتے ہیں اور عبادت کرتے ہیں, لیکن بہرحال ان لوگوں نے کیا کیا کہ ہفتے کے دن جب مچھلیاں پکڑنا منع تھا اور مچھلیاں آتی تھی ابھر ابھر کر اور باقی دنوں میں نہیں آتی تھی, تو انہوں نے اس دن کی خلاف ورزی کی کہ مچھلیوں کو پکڑنا شروع کر دیا. تو اللہ تعالیٰ کہتے ہیں کہ کذالک, یہ اسی لیے تھا کہ نبلوہم بما کانوا یفسقون, کہ ہم ان کی نافرمانیوں کی وجہ سے ان کو آزمائش میں ڈال رہے تھے. تو اب یہاں پر اللہ تعالیٰ جو بات بتانا چاہتے ہیں وہ یہ ہے کہ بندوں کی آزمائش کے لیے اللہ جو طریقے اختیار کرتا ہے ان میں سے ایک طریقہ یہ بھی ہوتا ہے کہ جب کسی شخص یا گروہ کے اندر فرما برداری سے انحراف پیدا ہوتا ہے, یعنی وہ نافرمانی کرنے لگتا ہے, تو اللہ تعالیٰ پھر اس کے لیے نافرمانی کے مواقع کھول دیتا ہے. اور اللہ تعالیٰ کیوں اس کے سامنے نافرمانی کے مواقع لاتا ہے؟ تاکہ اگر ان کے اندر جو بھی چھپے ہوئے ہیں نا نافرمانی کے جذبات, وہ کھل کر سامنے آ جائیں, کہ جن جرائم سے وہ اپنے دامن کو خود داغدار کرنا چاہتا ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ اچھا اب یہ موقع ہے, چاہو تو پھر تم جو ہے اپنے آپ کو داغدار کر لو. تو اللہ تعالیٰ پھر ایسے موقع فراہم کرتا ہے کہ عین اس وقت جو ہے مچھلیاں ابھر کر سامنے آ رہی ہیں. تو آپ میں ہم میں ہر ایک کی ایک آزمائش ہے نا. تو اس واقعے سے ہمیں جو بات پتہ چلتی ہے وہ کیا ہے کہ امت مسلمہ کے لیے جمعہ کا دن ایسے ہی مقدس ہے اور ایسے ہی تعظیم والا ہے جیسے کہ ان کے لیے ہفتے کا دن تھا. تو جیسے ان کے لیے ہفتے کے دن مچھلیاں پکڑنا منع تھا, کیوں مچھلیاں پکڑنا کیوں منع تھا؟ کیونکہ وہ بستی سمندر کے کنارے آباد تھی اور ان کی تجارت, ان کا بزنس ہی مچھلیاں تھا. مچھیرے تھے, باہر نکلتے تھے تو دہاڑی شروع کرتے تھے, تو مچھلیاں پکڑنا اور خرید بیچنا لوگوں کو دینا. تو اب یہ کہ ان کو یہ کہہ دیا کہ باقی 6 دن تم نے پکڑنی ہے, بس 1 دن نہیں پکڑنی. لیکن اللہ تعالیٰ کہتے ہیں کہ ہم نے ان کو آزمایا تھا اور انہوں نے اس میں کیا کیا, زیادتی کی. اس یادون فی السبت, حد سے وہ باہر نکلے. اور یفسکون اور یادون, یہ دو ورب ایسے ہیں جو ان کی عملی رویے کو ظاہر کرتے ہیں, جو ان کی نافرمانی کا رویہ تھا. ایک تو اللہ کی جو اطاعت کی حدود سے اسے ان کی نافرمانی, اور فاسق کون ہوتا ہے جو اللہ کی حدوں سے نکل جاتا ہے. پھر فرماتے ہیں اللہ رب العزت کہ وَإِذْ قَالَتْ أُمَّةٌ مِّنْهُمْ, جب ان میں سے ایک گروہ نے کہا لِمَ تَعِذُونَ قَوْمًا اللَّهُ مُهْلِكُهُمْ أَوْ مُعَذِّبُهُمْ عَذَابًا شَدِيدًا, اللہ تعالیٰ کہتے ہیں انہیں یہ واقعہ بھی ذرا یاد دلاؤ کہ جب ان میں سے ایک گروہ نے دوسرے کو کہا کہ تم ایسے لوگوں کو کیوں نصیحت کرتے ہو, لِمَ تَعِذُونَ, تم کیوں واعظ کرتے ہو قوماں, ایک دوسرے گروہ کو, اللہ مولکہم, جن کو اللہ ہی ہلاک کرنے والا ہے, یا پھر اللہ ان کو شدید سخت سزا جو ہے وہ دینے والا ہے. قالوا معذرتن الى ربکم, تو انہوں نے کہا کہ معذرت ہے, انہوں نے جواب دیا کہ یہ ہم معذرت پیش کرنا چاہتے ہیں, الى ربکم, تمہارے رب کے پاس, ولعلہم یتقون, اور شاید کہ یہ لوگ جو ہے وہ نافرمانی سے پرہیز کرنے لگے. تو اصل بات کیا ہے کہ ایک گروہ جو تھا وہ کیا کر رہا تھا, ایک تو مچھلیاں پکڑ رہا تھا, ٹھیک ہے, غلط کام کر رہا تھا. بستی کے اندر 3 قسم کے گروہ تھے. ایک دھڑلے سے احکام الہی کی خلاف ورزی کر رہا تھا, اور وہ گروہ کون سا تھا, یادون اور یفسکون, ٹھیک ہے نا, یہ اس کی کیفیت تھی کہ خلاف ورزی کر رہا تھا. دوسرا گروہ کون سا تھا, وہ خلاف ورزی تو نہیں کر رہا تھا, وہ مچھلیاں تو نہیں پکڑ رہا تھا, لیکن خاموش بیٹھا تھا. اور وہ جو دوسرے یعنی مچھلیاں پکڑ رہے تھے ان کو منع نہیں کر رہا تھا, خود نہیں پکڑ رہا تھا, خود غلط کام نہیں کر رہا تھا, پر ان کو منع نہیں کر رہا تھا, چپکے سے بیٹھا تھا. اور تیسرا جو گروہ تھا نا, جو مچھلیاں پکڑنے والوں کو منع کر رہا تھا, تو وہ ان سے کہہ رہا تھا, ان نصیحت کرنے والوں سے, کہ ان کمبختوں کو نصیحت کرنے سے کیا حاصل ہے, یہ لوگ جو ہیں یہ اللہ کی جو نافرمانی کر رہے ہیں, تو اب اللہ تو خود ہی ان کو ہلاک کر دے گا, یا ان پر سخت عذاب جو ہے وہ ڈال دے گا, تو تم ان کو کیوں جو ہے وہ منع کر رہے ہو. تو جو تیسرا گروہ تھا, جو بیسٹ تھا, خود پکڑ بھی نہیں رہا تھا, لیکن یہ کہ وہ ناسے تھا, وہ نصیحت کرنے والا تھا, وہ اس خیال سے نیکی کا حکم دے رہا تھا اور بدی سے منع کرنے میں سرگرم تھا, شاید کہ یہ لوگ جو ہے وہ کیا کریں, نصیحت پکڑ لیں, سمجھ جائیں. اور دوسری بات جو ہے وہ کیا ہے کہ شاید کہ ہم اللہ کو یہ معذرت پیش کر سکیں کہ اللہ تعالیٰ یہ بدلے تو نہیں ہیں, یہ سمجھے تو نہیں ہیں, لیکن ہم نے تو کوشش کی تھی نا ان کو بتانے کی, ہے نا, ہم خود اچھے بنے, لیکن اس کے ساتھ ہی ہم نے یہ کہا کہ یعنی اللہ کو ہم معذرت پیش کر سکیں. اب تینوں گروہوں میں سے صرف تیسرا گروہ جو ہے وہ بہترین گروہ تھا, جس کو اللہ کے سامنے حاضری کی بھی فکر تھی, معذرت کی بھی فکر تھی, اور دوسرا جو وہ اپنے لیے پسند کر رہے تھے وہی اپنے بھائیوں کے لیے بھی پسند کر رہے تھے. وہ یہ نہیں چاہتے تھے کہ ہم تو بچے ہوئے ہیں, اللہ کے عذاب سے بچ جائیں گے, تو یہ نہ بچے, ہم ایک غلط کام نہیں کرے تو یہ نہ مطلب یہ کرتے رہے, وہ دیکھ دیکھ کے خوش نہیں ہو رہے تھے. لیکن کیا ہے کہ جب ایک گروہ نے جو خود خاموش بیٹھا تھا نصیحت کرنے والوں کو روکا, تو انہوں نے بتایا کہ ہم ایسا کام کیوں کر رہے ہیں. اللہ رب العزت کہتے ہیں فلما نسو ما ذکرو بہی, پھر جب وہ ان ہدایات کو بالکل ہی بھلا بیٹھے, ان کو انہوں نے فراموش کر دیا جو انہیں یاد کرائی گئی تھی نصیحتیں, تو پھر کیا ہوا کہ انجین الذین ینہون عن السوئی, تو ہم نے ان لوگوں کو بچا لیا جو برائی سے روکتے تھے. انجینا ہم نے نجات دی, ہم نے بچا لیا الذین ان لوگوں کو ینہون عن السوئی جو برائیوں سے روکتے تھے, واخذنا الذین ظلموا اور باقی سب لوگوں کو جو ظالم تھے, بے عذاب بئیس سخت شدید شدت کے عذاب میں ان کو لے لیا, اخذنا پکڑ لیا, بما کانوا یفسقون جو وہ پوری سرکشی کے ساتھ کیے جا رہے تھے, ہے نا. تو اب آپ دیکھیں کہ انجینا کے اندر وہ گروہ شامل ہے جو واعظ اور نصیحت کرنے والا تھا, ہے نا, جو جس کو فکر تھی کہ رب کے سامنے جائیں گے تو کیا جواب دیں گے, ہے نا. اور جو باقی دو گروہ تھے نا, نہ پکڑنے والے لیکن روکنے نہیں والے, اور مچھلیاں پکڑنے والے, وہ دونوں ظلمو کی تعریف میں آگے, یف سکون کی تعریف میں آگے, اور بھی عذاب بئیس شدید سخت عذاب کا وہ شکار ہو گئے. اللہ تعالیٰ کہتے ہیں فلما اتو اما نہو انہو, پھر جب وہ پوری سرکشی کے ساتھ وہی کام کرتے چلے گئے. اتو پہلے جو کیفیت ہے نا, ظلمو یف سکون, اور پیچھے آپ نے یادون کا لفظ بھی پڑھا ہے, یہ بتا رہے کہ وہ اللہ کی نافرمانی کر رہے تھے, لیکن یہاں پہ اتاؤ کا ورب استعمال کیا گیا ہے کہ انہوں نے نافرمانی کی حد کر دی. وہ مسلسل پوری سرکشی کے ساتھ وہی کام کرتے چلے گئے. اما نہو انہو جن سے روکا گیا, اللہ نے روکا, اللہ تعالی کے پیغام دینے والے نے روکا, اور وہ گروپ بھی جو ان کو روک رہا تھا, لیکن وہ ایسے ہٹ درم تھے, ایسے دھیر تھے, ایسے سرکش تھے کہ کوئی نصیحت جو تھی ان کے لیے کارگر ثابت نہ ہوئی. قلنا لہم, پھر ہم نے ان سے کہہ دیا کونوا قردۃ خاسئین, کہ اب تم بن جاؤ بندر ذلیل اور خوار. تو آپ دیکھیے کہ یہاں پر قرآن کی تصریح کے مطابق یہ آیات بتاتی ہیں کہ اللہ تعالیٰ کا عذاب جو ہے جب آیا, دو گروہ عذاب کا شکار ہوئے اور ایک گروہ جو ہے وہ بچا, اور جو بچا تو وہ گروہ تھا جس کو یہ فکر تھی کہ معذرتن الی ربکم, جس کو یہ فکر تھی شاید کہ یہ ٹھیک آج ہو جائیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اللہ عز و جل خاص لوگوں کے جرائم پر عام لوگوں کو سزا نہیں دیتا, جب تک کہ عوام کی یہ حالت نہ ہو جائے کہ وہ اپنی آنکھوں کے سامنے برے کام ہوتے دیکھیں اور وہ ان کاموں کے خلاف اظہار ناراضگی کرنے پر قادر ہوں, اور پھر کوئی اظہار ناراضگی نہ کریں. بس جب لوگوں کا یہ حال ہو جاتا ہے تو اللہ تعالیٰ خاص و عام سب کو عذاب میں مبتلا کر دیتا ہے. تو آپ دیکھ لیجئے کہ ان آیات پر بھی دو, یہ آیات بتاتی ہیں کہ بستی پر دو طرح کا عذاب آیا. پہلا عذاب کیا تھا, بے عذاب بئیس, ہے نا, سخت عذاب, لیکن جب وہ نافرمانی پر اصرار کرتے چلے گئے اتو امانہ انہو, مسلسل سرکشی کرتے چلے گئے, تو پھر کیا تھا, اللہ تعالیٰ کہتے ہیں کہ ہم نے ان کو جو ہے وہ بندر ہی بنا دیا. کونو قردۃ خاسئین. تو یہ آیات جو ہیں ہمیں بتاتی ہیں کہ آپ کو اور مجھ کو, ہم سب کو جو ہے وہ اس دنیا کے اندر تمام دنیا کے سامنے جو ہے وہ فریضہ قامت دین کی ادائیگی کرنی ہے. فریضہ قامت دین کیا ہے, نیکی کا حکم دینا اور بدی سے منع کرنا. کیونکہ اگر لوگ جو ہیں وہ نیکی کا حکم نہیں دیں گے اور بدی سے منع نہیں کریں گے تو پھر وہ کشتی والوں کی طرح سبھی ڈوب جائیں گے. آپ کو میں نے کشتی والوں کی حدیث بھی سنائی ہوئی ہے نا, کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کی حدود کی خلاف ورزی کرنے والوں اور خلاف ورزی دیکھ کر خاموش رہنے والوں کی مثال ایسی ہے جیسے ان لوگوں نے जिन्होंने किसी जहाज में बैठने के लिए कुरानदाजी की, जैसे कश्ती समझ लें, कुछ लोगों के हिस्से में निचली मंजिल आई और दूसरों के हिस्से में ऊपर की। अब निचली मंजिल वाले जो हैं, अब उन्हें क्या करना है, उनको ना पानी चाहिए। अब वो क्या करते हैं, पानी के लिए बलाई ऊपर की मंजिल के पास से गुजरते, तो उन्हें जो ऊपर वाले लोग थे ना, उन्हें तकलीफ महसूस होती। ये देखकर निचली मंजिल वालों ने एक कुल्हाड़ी ली और जहाज की जो बेस थी ना पेंदा, उसमें सुराख करना शुरू किया। ऊपर की मंजिल के लोग उसके उनके पास आए और कहने लगे कि तुम्हें क्या हो गया है। इसने उन्होंने जवाब दिया कि तुम्हें हमारी वजह से तकलीफ पहुंची और हमारा पानी के बगैर गुजारा नहीं, कि हम ऊपर से जाते हैं, तुम कहते हो हमें मुश्किल होती है, आप पानी लेने आते हैं, और हमें तो पानी लिए बगैर गुजारा नहीं, अब हम बस यही पे सुराख कर लेंगे और डायरेक्ट पानी जो है हम लेंगे। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब अगर ऊपर वालों ने इसका हाथ इनका पकड़ लिया तो उसे भी बचा लिया और खुद भी बच गए, और अगर उसे छोड़ दिया तो वो भी हिलाक हुए, और मतलब जो ऊपर वाले थे वो भी हिलाक हुए, तो उसे भी हिलाक किया और अपने आप को भी हिलाक किया। ये बुखारी की रवायत है। तो इससे क्या बात पता चलती है कि जब भी कोई बुराई हो रही हो तो उसको रोकना चाहिए। घर के अंदर है, हमसाए में है, रिश्तेदारों में है, और स्कूल में है, सोसाइटी में है, ऑफिस में है, मॉल, जहां भी। इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स तुम में से कोई बुराई देखे तो उसे चाहिए कि अपने हाथ से उसे बदल दे, और अगर ऐसा ना कर सके तो जबान से रोके, ये भी ना कर सके तो दिल ही में बुरा समझे, और ये ईमान का कमजोर तरीन दर्जा है। और आपको पता है ना कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा बनी इसराइल को, जो बनी इसराइल की कौम का वाकया सुनाया था सहाबा को, कि कहा कि बनी इसराइल की एक बस्ती थी और उसमें अल्लाह ताला ने अजाब का फैसला किया, और जब अजाब के लिए फरिश्तों को भेजा तो फरिश्ते कहने लगे कि अल्लाह ताला उसमें तेरे दो बंदे ऐसे हैं जो दिन रात तेरी इबादत करते हैं। तो अल्लाह ताला ने कहा कि अजाब को उन्हीं दो बंदों से शुरू करो, बल्कि बस्ती उठाकर उन बंदों पर पटख दो। क्यों? जब वो अल्लाह की दिन रात बंदगी कर रहे थे, अल्लाह ताला ने क्यों ऐसा कहा? इसलिए कि खुद वो नेकी करते थे, बस्ती वालों को बुराइयों से रोकते नहीं थे, उनको नेकी की तलकीन नहीं करते थे, इसलिए कहा कि उनको भी जो है वो उनको भी अजाब दो, और वो भी अजाब में जो है वो शामिल। और पिछले तीन जो ग्रोह अभी आपने पढ़े, बचा कौन सा? रोकने वाला। तो आप में आप भी नेकी के काम के लिए जब लोगों को कहते हैं तो साथ ही ये बात आती है कि लोग मानते नहीं है, है ना? तुझको पराई क्या पड़ी, अपनी नबेड़ तू। आप कहती रहती है नमाज पढ़ो, नमाज ही नहीं पढ़ते, है ना? तो आप कहती रहती हैं ये अल्लाह का डर खौफ या वालदैन के हुकूक, बाज घरों में वालदैन के साथ जो बुरा सलूक किया जाता है तो औलाद नहीं मानती, लेकिन आपका मर्तबा और मकाम ये है कि आप उनकी औलाद को, जो दोस्तों की, रिश्तेदारों की या पड़ोसियों की आप समझाते हैं, वो नहीं भी मानते तो फिर भी क्या है कि अल्लाह के सामने ये माजरत पेश कर सकेंगे कि अल्लाह ताला हमने तो उनको बताया था। हलाल हराम पे लोग आज तमीज नहीं कर रहे, हराम की उनको कोई ख्याल नहीं है, लोग करें या ना करें, माजरतन इला रब्बिकुम वलअल्लहुम यत्तकून, हो सकता है वो बदल जाए, और हो सकता है वो ना भी बदले तो हम अल्लाह को कह सकेंगे अल्लाह ताला हमने तो कहा था ना। दूर क्या जाना, लोग अपनी औलाद को नहीं कहते कि औलाद सुनती नहीं है, सुने या ना सुने, रवैया जो है यादून से जो है वो बदल कर यफ सुकून तक पहुंच जाए, और यफ सुकून से लेकर अतउ अम्मा नहु अनहु तक पहुंच जाए, तब भी जो है उस ग्रोह में शामिल होना है जो नेकियों का हुक्म देते हैं और बदी से मना करते हैं। तो अल्लाह ताला ने ये जो कहा कि इनसे इस बस्ती का वाकया भी सुनो, तो ये क्यों सुनाया गया, ये क्यों पूछा गया? ताकि उम्मते मुस्लिमा जो है, जो आज नबियों का वाला काम करना जिनका फर्ज है, वो अपने इस फर्ज को भूल ना जाए। उनकी ये जिम्मेदारी बनती है कि नेकियों का हुक्म दे और बदी से मना करे। और अगर हम लोगों को नेकियों का हुक्म नहीं देंगे, बदी से मना नहीं करेंगे, तो जिन मसाइल में आज आम पब्लिक शरीक है और शामिल है, तो आहिस्ता आहिस्ता रफ्ता रफ्ता वही बुराइयां, वही हलालो हराम में तमीज का ना होना, अल्लाह की हुदूद और अल्लाह के अहकामात का मजाक उड़ाना, कहीं ऐसा ना हो कि हमारे घरों में, हमारी दहलीज पर भी, हमारे सहन और हमारे कमरों में, और हमारे अपना वजूद जो है वो अल्लाह की नाफरमानी करने वालों में शामिल हो जाए। क्योंकि रफ्ता रफ्ता ना बीमारी रंग पकड़ती है, रफ्ता रफ्ता बुराई का असर होने लगता है। सबसे पहले क्या होता है कि जब कोई बुरा काम होता है और उसे हम रोकते नहीं है, तो सबसे पहले क्या होता है कि जो है वो दिल जो है ना, उसके बुराई के असरात को महसूस करना छोड़ देता है। आप जब खुलम खुल्ला, जैसे शुरू शुरू में जो लोग यहाँ पर आए तो एयरपोर्ट पर ही आप देखेंगे अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह के दाएं देखेंगे बाएं देखेंगे ना, फिर आहिस्ता आहिस्ता क्या है कि बुराई का वो एहसास नहीं रहता। हम लोगों को क्या लगता है कि रूटीन है ये तो, कि औरतें नंगी हैं, या कभी बीच पर जो लोग नहीं जाते और फिर कभी बीच पर चले जाएं, और यहाँ पे जो ये जो है वो लोग बीच पर जो उरियानी और फहाशी का मंजर होता है तो उसमें इंसान कितना अफसरदा होता है, या फिर सोचता है कि मैं यहाँ पे जाऊं ना, मैं कौन सी जगह पे जाऊं, क्या करूँ ना। तो क्या होता है कि बुराई एक वक्त होता है महसूस होती है, फिर आहिस्ता आहिस्ता दिल पर जो स्याह धब्बे पड़ते हैं, दिल पर जो जंग लगता है, बुराई के असरात कम होना शुरू हो जाते हैं। और फिर क्या होता है कि फिर इंसान जो है मुकम्मल जब दिल स्याह हो जाता है तो फिर इंसान को कोई एहसास ही नहीं रहता कि लोग क्या कर रहे हैं, और बाज़ औक़ात इंसान खुद भी उन लोगों में शामिल हो जाता है। मसलन आप किसी महफिल में गए और वहां पे लोग गीबत कर रहे थे, आपको शुरू में लगा अरे ये क्या कर रहे हैं, फिर थोड़ी देर के बाद आपने महसूस किया कि आप भी उनके साथ वही बातें कर रहे हैं जो वो कर रहे थे। पहले आपने एक आध जुमला बोला, फिर उसके बाद उन लोगों ने उसको कबूल नहीं किया, लेकिन आपने उस बुराई को कबूल कर लिया। तो बहुत जल्दी इंसान जो है ना उसका रंग और असर जो है वो कबूल करने लगता है। तो हमेशा आप याद रखिएगा, तीन दर्जे हैं, जब भी कोई बुराई हो रही होती है तो उस वक्त आप तीन दर्जों में से एक दर्जे पर हैं। या तो आप उसको हाथ से पकड़कर रोक दें, ये सबसे स्ट्रांग दर्जा है ईमान का, कि आप बुराई खत्म कर दें। दूसरा दर्जा क्या है कि जबान से मना करें, ये सेकंड दर्जा है। और सबसे कमजोर दर्जा है ये है कि आप दिल से बुरा जाने। मसलन आप किसी जो है वो कोच में बैठी हैं और ड्राइवर पर बैठी हैं, आप किसी भी सवारी में बैठी हैं, म्यूजिक है, डांस है, टीवी है, तो आप एक ये हो सकता है स्विच ऑफ कर दें, दूसरा हो सकता है आप जबान से कहें कि इसको ऑफ कर दे, और अगर आप इतना भी नहीं करते तो फिर ये है कि आप दिल से कहते हैं कि ये अच्छी चीज नहीं है, लेकिन फिर रफ्ता रफ्ता आप भी वो सीन देखने लगते हैं, आप भी वो म्यूजिक सुनने लगते हैं, आप भी उसमें टेस्ट लेने लगते हैं, तो बुराई असरात दिखाने लगती है। तो तीन में से कौन से दर्जे पर हैं, हर मौके पर आप तीन में से किसी एक दर्जे पर होंगे। और जो सबसे आखिरी दर्जा है ना, जो दिल से बुरा जानना, ये सबसे कमजोर दर्जा है और सबसे खतरनाक। ये वो आखिरी स्टेप होता है, जैसे कोई बीच पर खड़ा होता है और स्लिप हुआ तो साथ ही समंदर के अंदर, साथ ही बुराइयां जो है ना वो करने लगता है। तो आप सोच लें कि दुनिया के मामले में सबसे ऊंचा रहना चाहते हैं, तो नेकियों के मामले में सबसे निचले दर्जे पर हम क्यों जो है वो राजी होते हैं। और दूसरा ये भी सोचा करें कि तीन ग्रोहों में से मेरा शुमार कौन से ग्रोह में है, एक बुराइयां करने वाला, एक खामोश तमाशाई, और एक ही बचा है जो कि खुद भी नहीं कर रहा, अच्छे काम कर रहा है और फिर लोगों को रोक भी रहा है, और ये नबियों का मकाम था। तो अल्लाह ताला मुझे और आपको भी अमल की तौफीक अता करे कि हम भी इस ऐसे दर्जे वालों में जो है वो शामिल हो जाएं। फिर अल्लाह रब्बुल इज्जत बनी इसराइल की तारीख के ना चीदा चीदा वाकयात को पेश कर रहे हैं कि बनी इसराइल पर अल्लाह ने जब इतने इनामात और इतने पैगंबर और इतने मोजात, इतना कुछ उनको दिया, और कैसे कैसे उन्होंने, अल्लाह ताला कहते हैं मेरी नाफरमानी की, कहते हैं वाइस तजना रब्बू का लयब असन्ना अलैहिम इला योमिल कयामती। और याद करो जबकि तुम्हारे रब ने ऐलान कर दिया, क्या अल्लाह ताला ने ऐलान किया कि कयामत के दिन तक बनी इसराइल पर वो ऐसे लोग मुसल्लत करता रहेगा, लयब असन्ना, जरूर अल्लाह ताला इन पर जो है वो मबूस करेगा, भेजेगा इन पर कयामत के दिन तक। मैं यसूमहुम सुअल अजाब, जो इनको बदतरीन अजाब में जो है वो मुब्तिला करेंगे। क्यों ऐसा होगा, इन्ना रब्बक लसरीउल इकाब व इन्नहू लगफूरुर रहीम, बेशक तेरा रब सजा देने में जो है उसमें भी बहुत जल्दबाज है, तेज है, तेज दस्त है, लसरीउल इकाब, पकड़ता है तो खूब पकड़ता है और जल्दी पकड़ता है, और फिर अगर कोई लोग लौट आए उसकी तरफ, तौबा करें, इस्तगफार करें, तो अल्लाह ताला उनको जो है वो माफ भी करने वाला है, उनको जो है वो बचने वाला भी है। तो ये जो आयत है आयत नंबर 167 जो है वो सूरत आराफ की, ये आयत बता रही है कि अल्लाह ताला ने नोटिस दे दिया है, खबरदार कर दिया है कि यहूदी जो है इन पर जो है वो हमेशा की लानत है। और यहां पर क्या जिक्र किया जा रहा है, दो सजाओं का जिक्र किया जा रहा है, उनमें से एक क्या है, लयब असन्ना अलैहिम इला यौमिल कयामा, कि कयामत के दिन तक ऐसे लोग इन पर जो है वो مسلط کیے جائیں گے جو ان کو ذلیل و خوار کریں گے، ان کو رسوا کریں گے، اور دوسرا کیا ہے کہ ان کو سخت ترین عذاب جو ہے اس میں مبتلا کریں گے. تو یہ جو تعزن کا لفظ ہے یہ قطعی فیصلے سے آگاہ کرنے کے لیے استعمال کیا جاتا ہے. تو اللہ تعالیٰ نے بنی اسرائیل کی بد عہدیوں کی وجہ سے، نمک حرامیوں کی وجہ سے، جو احسان کیے تھے ان کی نشکریوں کی وجہ سے، اس لیے اللہ تعالیٰ نے ان کو جو ہے یہ تنبیہ کی ہے. اور آپ دیکھیں کہ خود ان کی کتابوں میں جیسے احبار میں بھی ہے کہ موسیٰ علیہ السلام نے ان سے کہا کہ اگر تم میرے سننے والے نہ بنو اور ان سب حکموں پر عمل نہ کرو اور مجھ سے عہد شکنی کرو تو میں بھی تم سے ایسا ہی کروں گا، اور پھر میرا چہرہ تمہارے برخلاف ہوگا اور تم دشمنوں کے سامنے قتل کیے جاؤ گے، اور جو تمہارا کینہ رکھتے ہیں تم پر حکومت کریں گے. کہ دشمن قتل بھی کرے اور پھر حکومت بھی کرے، ہے نا. اسی طرح کتاب استثناء میں ہے کہ تیرے بیٹے اور عزیز بیٹیاں دوسری قوم کو دی جائیں گی اور تیری آنکھیں دیکھیں گی اور سارے دن ان کی راہ تک تکتے تھکتے تھک جائیں گی اور تیرے ہاتھ میں کچھ زور نہ ہوگا. کہ بیٹے جو ہیں اور بیٹیاں کوئی اور قوم آ کر لے جائے، حکومت بھی کرے اور کس طرح ذلیل کرے نا. تو اللہ تعالیٰ کے اس فیصلے کی عملی تصدیق جو ہے، کہتے ہیں کہ اسے ان کی تاریخ کے صفحات بھرے پڑے ہیں جن میں جو ہے وہ نصر اور ٹیٹس سے لے کر جرمنی کے ہٹلر تک کی تاریخ جو ہے وہ ایسی ہے کہ ہر دور میں جو ہے وہ ذلت اور بربادی کی جو ہے بڑی لرزہ خیز داستانیں ہیں. تو بیچ بیچ میں کوئی تھوڑا وقفہ کبھی مل جاتا ہے، لیکن اس کا یہ مطلب نہیں ہے کہ اللہ کے فیصلے کی نفی ہے، بلکہ کیا ہے کہ قرآن کا اسلوب ہے کہ وقفے ملتے ہیں، اور وقفے کیوں ملتے ہیں کہ شاید کہ لوگ سمجھ جائیں، بدل جائیں. اور جب بھی سمندر میں جب طوفان آنے والا ہوتا ہے تو اس سے پہلے کیا ہوتا ہے، تھوڑی خاموشی ہوتی ہے، سناٹا ہوتا ہے، اور جو چرند پرند ہوتے ہیں وہ سمجھنے لگتے ہیں کہ یہ جو لہروں میں خاموشی ہے یہ کسی طوفان کا پیش خیمہ ہے، ایک نئے طوفان کی دعوت ہے. تو یہ اللہ تعالیٰ کا جو ہے وہ کیا ہے، یہ ایک انداز ہے. تو یہاں پہ بھی اسی چیز کی طرف جو ہے وہ اشارہ کیا گیا ہے کہ جیسا ان کا کردار تھا تو اس کے مطابق ہی اللہ تعالیٰ کہتے ہیں کہ میں نے ان کے لیے جو ہے وہ سزائیں مقرر کر دی ہیں. اور پھر اللہ تعالیٰ اپنا تعارف کرواتے ہیں دو طرح سے، کہ کبھی میں سزا دینے میں بہت جلدی بھی کرتا ہوں، لیکن یہ کہ اگر کوئی توبہ کر لے، استغفار کر لے تو میں ان کے لیے بچنے والا بھی ہوں اور رحم کرنے والا بھی ہوں. تو یہاں پر جو ہے اس چیز کی طرف بھی جو ہے وہ اشارہ کیا گیا ہے کہ لوگ جو ہے نافرمانیوں سے اللہ کی طرف لوٹ آئیں تو پھر اللہ تعالیٰ جو ہے وہ معاف کر دیتا ہے، اللہ تعالیٰ جو ہے وہ پھر ان کو بخش دیتا ہے. پھر فرمایا وَقَطَّعْنَاهُمْ فِي الْأَرْضِ أُمَمًا، ہم نے ان کو زمین میں ٹکڑے ٹکڑے کر کے بہت سی قوموں میں تقسیم کر دیا. مِنْهُمُ الصَّالِحُونَ وَمِنْهُمْ دُونَ ذَلِكَ، کچھ ان میں سے نیک تھے اور کچھ اس سے مختلف. تو اب بنی اسرائیل کے انتشار کا ذکر کیا جا رہا ہے کہ بنی اسرائیل جو ہے اللہ تعالیٰ ان کی پراگندگی اور ان کے حالات کی طرف اشارہ کرتے ہیں کہ کبھی ایک وقت تھا کہ ان کی تنظیم سازی کی گئی تھی کہ 12 قبیلے تو 12 ہی چشمے اور 12 سردار، اور داؤد علیہ السلام اور سلیمان علیہ السلام کا زمانہ تھا. تو اس وقت تنظیم بڑے عروج پر تھی، چرند پرند کی بھی رول کال ہوتی تھی، ہوائیں بھی ان کے ضبط میں تھیں. اللہ نے بڑا ان کو نوازا تھا، لیکن پھر کیا ہوا کہ سلیمان علیہ السلام کے بعد اس تنظیم میں، اس ڈسپلن میں ضعف پیدا ہونا شروع ہوا، اور بتدریج حالات ایسے ہوئے کہ بنی اسرائیل کے لوگ جو تھے محکوم بن گئے، اور یہاں تک کہ گروہ در گروہ ہو کر دنیا کے مختلف حصوں میں منتشر ہو گئے. تو اس کا ذکر کیا جا رہا ہے کہ وَقَطَّعْنَاهُمْ فِي الْأَرْضِ أُمَمًا، کہ ہم نے ان کو زمین میں ٹکڑے ٹکڑے کر کے بہت سی قوموں میں تقسیم کر دیا. اور آپ دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم جب مدینہ آئے تو یہودیوں کے 3 قبیلے تھے، بنو قریظہ، بنو نذیر اور بنو قینقہ. اس کے بعد وہ ان کو بھی وہاں سے منتشر کر دیا گیا، کچھ جو تھے وہ کہیں چلے گئے، کچھ کہیں چلے گئے جگہ جگہ. تو اسی ان ساری باتوں کا ذکر ہے. لیکن یہ تو ہے اجتماعی حالت کہ قوم ٹکڑیوں میں بٹ گئی. انفرادی حیثیت میں کیا ہے کہ کچھ لوگ ان میں نیک تھے اور کچھ اس سے مختلف، کہ کچھ لوگ جو تھے وہ ان میں اچھے بھی تھے لیکن کچھ لوگ ایسے تھے جو ان میں اچھے نہیں تھے. مختلف سے مراد کیا ہے؟ اسے ہٹ کر. پھر فرمایا وَبَلَوْنَاهُمْ بِالْحَسَنَاتِ وَالسَّيِّئَاتِ لَهُمْ يَرْجِعُونَ, اور ہم نے ان کو اچھے اور برے حالات سے آزمائش میں مبتلا کیا. ہم اچھے اور برے حالات سے ان کو آزمائش میں مبتلا کیوں کرتے رہے؟ لَعَلَّهُمْ يَرْجِعُونَ, شاید کہ یہ لوگ جو ہیں وہ پلٹ آئیں, شاید کہ یہ لوگ صراط مستقیم کی طرف جو ہیں وہ چل پڑیں. تو یہاں پر یہ بات جو بتائی جا رہی ہے وہ کیا ہے کہ اللہ رب العزت کہتے ہیں کہ جب ان کے اوپر اچھے اور برے دن آتے تھے تو وہ آتے تھے آزمائش کے لیے, ہے نا, اور آزمائش کس لیے تھی؟ شاید کہ یہ اپنے رب کی طرف جو ہے نا رجوع کرے. لیکن ان کی خواہشیں ان پر جو ہے نا وہ غالب آ گئیں. فخلف من بعدهم خلف ورثوا الكتاب ياخذون عرض هذا الادنى فيقولون سيغفر لنا, فرمایا اللہ رب العزت نے پھر اگلی نسلوں کے بعد ایسے ناخلف لوگ ان کے جانشین ہوئے جو کتاب الہی کے وارث تو بن گئے. ورث الکتاب, کتاب الہی کے وارث بنے, لیکن وارث بن کر اس کو دنیا میں نافذ نہیں کیا, اس پر عمل نہیں کیا, تو کیا کیا؟ یا خزون ارد حاضل ادنا, اس ذلیل اور حقیر اور قریبی جو دنیا کی زندگی تھی اس کے فائدے ہی سمیٹتے رہے, دونوں ہاتھوں سے دنیا کو لوٹتے رہے, اور کہتے کیا تھے ساتھ ساتھ, وَيَقُولُونَ سَيُغْفَرُ لَنَا, ان قریب ہم امید رکھتے ہیں کہ اللہ ہمیں معاف کر دے گا. وَإِن يَأْتِهِمْ عَرَضٌ مِثْلُهُ يَأْخُذُ, اور اگر وہی متاع دنیا پھر ان کے سامنے آتی ہے تو پھر لپک کر اسے جو ہے وہ لے لیتے ہیں. تو یہاں پر جو ہے اللہ تعالی ذکر کر رہے ہیں کہ انسان کی فرما برداری اور سرکشی کا امتحان لینے کے لیے ہم نے دونوں ہی طریقے استعمال کیے, کبھی حسنات کبھی سیئات. لیکن ہوا کیا کہ بنی اسرائیل کے لوگ جو تھے وہ اتنے نافرمان ہو گئے, اتنے سرکش ہو گئے کہ انہوں نے ان امتحانوں کو امتحان ہی نہ سمجھا, بلکہ کیا کیا کہ وہ دنیا کی زندگی کی جو نعمتیں تھیں اور جو دولت تھی اس کو لوٹنے میں, اس کو سمیٹنے میں مصروف ہو گئے. تو یہ جو آیت ہے نا 169, یہ بنی اسرائیل کے زوال کی طرف جو ہے وہ اشارہ کرتی ہے کہ زوال جو تھا وہ دن بدن بڑھتا چلا گیا. خلف یعنی برے جانشین, تدریجی زوال ان کے اندر آیا. کتاب الہی کے وارث ہونے کے مدعی تھے, کتاب ان کے پاس موجود تھی, تورات ان کے پاس موجود تھی, لیکن دوسری طرف ان کی پست ہمتی کا, ان کی دنیا سے محبت کا یہ حال تھا کہ لقمہ حرام جو ملتا نظر آتا تو اس کو چھوڑنے کا ان کے اندر حوصلہ نہیں تھا. کتاب الہی کے نام پر ان کے دل میں کوئی خلش نہیں تھی, کوئی افسوس نہیں تھا. انہوں نے بغیر کسی دلیل کے, بغیر کسی سند کے, جو حالانکہ یہ اولاد تھے ابراہیم علیہ السلام اور اسحاق اور یعقوب علیہ السلام جیسے جو بزرگ تھے پیغمبر, نبیوں کی اولاد میں سے تھے, اور لیکن یہ کہ نبیوں کے سے کام نہیں کیے, بلکہ کہتے کیا تھے کہ دنیا کی زندگی اور دنیا کی محبت پر اللہ کی آیات کو بیچ دیتے تھے, سطحی طور پر نام لیوا مسلمان تھے. اور جو خاص بات کہی جا رہی ہے وہ کیا ہے, یہ وہی بات ہے کہ نحنو ابنا اللہ, ہم اللہ کے بیٹے ہیں, لن تمسن النار الا ایام معدودات, ہمیں آگ ہرگز نہیں چھوئے گی, اگر چھوئے گی تو گنتی کے چند دن. تو ضمیر اور ان کا ایمان بالکل ہی ختم ہو کر رہ گیا تھا کہ ایک حرام کام کرتے تھے, پھر دوسرا, پھر تیسرا, اور اوپر سے اگر ان کو کوئی سمجھائے تو پھر یہ کہتے تھے کہ کوئی بات نہیں, ہمیں اللہ تعالیٰ معاف کر دیں گے اور ہم تو پیغمبروں کی اولاد میں سے ہیں. جیسے آج امت مسلمہ جو ہے آپ دیکھیں کہ کتنی برائیاں امت مسلمہ کے اندر آج پائی جاتی ہیں, قرآن سے ہٹ کر زندگی گزار رہے ہیں, اور پھر کہتے ہی ہیں کہ ہم تو کلمہ پڑھنے والے ہیں, ہم تو رسول اللہ کی امت میں سے ہیں, ہم تو امت محمدی ہیں, ہمیں شفا جو ہے وہ نصیب ہو جائے گی. تو اس طرح ان لوگوں کا جو ہے یہی حال تھا کہ اراد حاضل ادنا وہ لیتے تھے اور پھر کہتے یہ تھے کہ ہمیں بخش دیا جائے گا. تو آج بھی جیسے امت مسلمہ کا کیا حال ہے, آج اگر اپنے حالات کو ہم دیکھیں کہ برائیاں کرتے ہیں اور ساتھ ساتھ یہ کہتے ہیں کہ اللہ تعالیٰ غفور الرحیم ہے, معاف کر دے گا, بلکہ گناہ کرنے سے پہلے اللہ تعالیٰ سے پرمٹ لیتے ہیں, اجازت لیتے ہیں کہ कर तो मैं गलत काम रही हूँ पर नहीं, इंशाल्लाह अल्लाह मुझे माफ कर देगा, है ना। और खुद पता होता है कि गलत काम कर रहे हैं, लेकिन साथ साथ अपने आप को तसल्ली देते जाते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं कि जितनी वो दुनिया लेते थे, अगर फिर वही बताए दुनिया फिर इनके सामने आती थी तो क्या करते थे कि या खुजू, लपक कर उसको ले लेते थे। अलम यूखज अलैहिम मिसाकुल किताबी, क्या इनसे किताब का अहद नहीं लिया जा चुका। अल्लाह यकूलू अल्लाह इल्लल हक्का फदरसू मा फी, कि अल्लाह के नाम पर वही बात कहो जो हक हो, और ये खुद भी पढ़ चुके थे। फदरसू मा फी ही, कि जो कुछ किताब में लिखा था वो भी तो ये पढ़ चुके थे ना, ये खुद जानते थे कि तौरात में कहीं भी बनी इसराइल के लिए निजात का कोई परमट नहीं है, कोई ऐसी सनद नहीं है कि अमल कुछ भी ना करें और अल्लाह ने पैगम्बरों को ये पैगम्बरों के जरिए बनी इसराइल को ये यकीन दिलाया हो कि तुम जो चाहे करो तुम्हारी मगफरत हो जाएगी। तो यहाँ उस चीज की तरफ इशारा किया जा रहा है कि ये कैसे कहते हैं कि हमारी बख्शिश हो जाएगी, इनका तो लिखा पढ़ा सब बर्बाद हो गया। क्यों? वह दरअसू माफी ही, उसने तो खुद पढ़ा था तौरात के अंदर, इन्होंने खुद पढ़ा के किताब के अंदर क्या है, अल्लाह बंदगी का वादा ले चुका और फिर उसके बाद ये क्या कहते हैं कि हम जो है वो बख्श दिए जाएंगे। तो असल बात क्या है, किताब तो पढ़ पढ़कर इन्होंने घिसा दी है ना, किताबें तो बहुत पढ़ी, इल्म तो बहुत हासिल किया, लेकिन ये है कि उन्हें एहसास नहीं है कि हासिल क्या किया। इल्म अमल का मुतालबा करता है, जैसे वो वाली बात ना कि सारी जुलेखा पढ़ जाने के बाद ये पता ही ना चल सका कि जुलेखा जनबूत के मर्द, कि पूरी वो हिस्ट्री हजरत लोग यूसुफ का किस्सा सुनाकर वो सुबह हुई तो कोई पूछने लगा कि वो मर्द थी कि औरत, है ना। तो किताबें पढ़ ली, इल्म हासिल कर लिया, लेकिन अमल नहीं है। तो अल्लाह ताला उस चीज की तरफ इशारा कर रहे हैं कि अलम यूखज़ु अलैहिम मीसाकुल किताबी, कि इनसे तो किताब में ये वादा लिया गया था क्या, बंदगी का, अतात का। और अल्लाह यकूलू अल्लाह इल्लल हक, के अल्लाह पर हक के सिवा कोई बात नहीं करनी। तो ये गलत काम करते थे और कहते थे कि अल्लाह ने ऐसा करने का हुक्म दिया है। वह दरसू माफी, और पढ़े लिखे थे, अनपढ़ नहीं थे। एक तो होते ना जाहिल है, अवाम को पता ही नहीं है, और एक ये कि किताब की तालीमात से वाकिफ थे, पर इसके बाद उन्होंने उसकी रूह जो थी उसको ना लिया, 27 बस मुसलमान हो गए। आज के दौर में भी पढ़ना पढ़ाना बहुत है लेकिन अमल नहीं मिलता। वद्दारुल आखिरतु खैरुल लिल्लज़ीना यत्तकून, अल्लाह रब्बुल इज्जत फरमाते हैं आखिरत की कयामगा तो खुदा तरस लोगों के लिए ही बेहतर है। वद्दारुल आखिरा, आखिरत का घर किन लोगों को मिलेगा, खैरुन, उनके लिए ज्यादा बेहतर है, लिल्लज़ीना यत्तकून, जो अल्लाह से डरते हैं, जो अल्लाह के अहकामात पर अमल करते हैं। अफला ताकिलून, क्या तुम अकल से काम नहीं लेते, क्या तुम्हें अकल नहीं है इस बात की कि इल्म नहीं चाहिए अमल चाहिए, है ना। अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी, ये खाकी अपनी फितरत में न नूरी है न नारी है, है ना। तो बाज़ औक़ात कोर्स बहुत कर लिए, सीडी बहुत सुन ली, कैसेट बहुत सुन ली, और बहुत ज्यादा तस्बीह के दाने गिरा रहे हैं, नवाफिल पढ़ रहे हैं, जाहिरी तौर पर लगता है बहुत अच्छे मुसलमान हैं, लेकिन अमली तौर पर हाल बड़े खराब है। रमजान आया, बहुत से कुरान खत्म कर लिए, तरावी भी हो गई, तहज्जुद भी हो गई, हरम में जाकर इतकाफ कर लिया, है ना, या यहाँ मस्जिद में इतकाफ कर लिया, लेकिन अमली जिंदगी में तब्दीली क्या आई। जितना ज्यादा दीन जिनके पास है उतना ज्यादा मिजाज में सख्ती है, गुस्सा है ना, मिजाज बहुत तलख है। तो असल मतलूब क्या है कि इस्लाम कुरान जो कुछ हमें सिखाता है उसका अक्स हमारी जिंदगियों में नजर आए। जितना ज्यादा इल्म हासिल करते जाएं, कुरान को पढ़ते जाएं, उतना ज्यादा अल्लाह के करीब होते जाएं, अल्लाह से डरने वाले, गलतियों को माफ करने वाले, आजी और इंतजारी करने वाले, जबान का अच्छा इस्तेमाल करने वाले, है ना। तो ये है कि अफला ताकिलून, क्या ये अक्ल से काम नहीं लेते। बाज लोग होते हैं कि बात बात पर कहते हैं कि क्या तुम्हें तलाक चाहिए, या औरत कहती है कि मुझे तलाक चाहिए, है ना, या औरत मर्द पर ज्यादती करती है या मर्द औरत पर ज्यादती करता है ना, तो एहसास नहीं करते। तो यहाँ इस सब चीजों की तरफ तवज्जो दिलाई जा रही है कि वल्लज़ीना युमस्सिकूना बिलकिताबी वअकामुस्सलाह इन्ना ला नुदीउ अजरल मुस्लिहीन, कि जो लोग किताब को मजबूती से पकड़ लेते हैं, यहाँ पर आप देखें कि युमस्सिकून बिल किताब जो है वो इस्तेमाल किया गया है, इसका मतलब है किसी चीज को मजबूती से पकड़ना और थामना। तो इस आयत के मतलब को समझने के लिए जरूरी है कि आप पिछली आयत को जहन में रखें कि उन्होंने क्या किया था कि किताब के वारिस तो बने पर बदअमली थी उनके अंदर। तो किताब को मजबूती से पकड़ने से क्या मुराद है कि अमली तौर पर किताब जो है उसका उसको नाफिज किया जाए, खुद अमल किया जाए और दूसरों को अमल करने के लिए कहना। ऐसे जैसे तमसीक ये होती है, जैसे दांतों से कोई चीज पकड़ लेना, मजबूती से पकड़ लेना, है ना। तो मतलब क्या है कि अल्लाह की किताब ऐसे लाना अपनी जिंदगी में, इनफरादी में भी और इज्तमाई में भी, कि तमाम दूसरे लोग जो हैं वो अल्लाह की किताब के जरिए जो है वो हदायत हासिल करें। और आप देखेंगे वो लोग क्या कर रहे थे कि किताब को छोड़कर ख्वाहिशात की पैरवी कर रहे थे ना। तो यहाँ कहा जा रहा है कि अल्लाह को पसंदीदा कौन से लोग हैं, इसलाह करने वाले कौन हैं जो किताब को मजबूती से पकड़ते हैं। और मजबूती से पकड़ने में दोनों चीजें आती हैं कि खुद अमल करना और अल्लाह के किताब की अहकामात का दूसरों से अमल करवाना, दूसरों को तरगीब दिलाना। और फिर इसमें क्या आता है, नमाज को कायम करना। जिसने नमाज कायम किया उसने दीन कायम किया, क्योंकि नमाज दीन का सुतून है। अल्लाह रब्बुल इज्जत फरमाते हैं ऐसे नेक किरदार लोगों का अजर हम जाया नहीं करेंगे। वाइज नतक नल जबल फौकहुम, और उन्हें वो वक्त भी याद है कि जब हमने पहाड़ को इनके ऊपर जो है वो इस तरह छा दिया था, कन्नहु जुल्ला, गोया के वो छतरी है, वजन्नु अन्नहु वाकिउम बिहिम, और वो ये गुमान कर रहे थे कि वो इन पर आ गिरेगा, बस अब तो गिरना ही गिरा ही जाता है। और उस वक्त क्या हुआ था, खुजू मा आतैनाकुम बिकुवा, हमने इनसे कह दिया था कि जो किताब हम तुम्हें दे रहे हैं इसको कुव्वत से पकड़ो, वज़कुरू, और याद करो, याद रखो, मा फीही, जो कुछ भी इस किताब के अंदर है, लअल्लकुम तत्तकून, उम्मीद है कि तुम जो है वो मुत्तकी बन जाओगे। तो आप सूरत अल बकरा में भी ये वाकया पढ़ चुकी हैं और यहाँ पे भी, और जब भी बनी इसराइल का जिक्र आता है तो इस वाक्य को दोहराया जाता है कि उन्होंने जब ये कहा था कि हम जो हैं जब तक अल्लाह को देख ना लें कि अल्लाह ने तुम्हें यह अहकामात और ये तख्तियां दी हैं, तो हम जो है ईमान नहीं लाएंगे, तो पहाड़ कोहे तूर जो था वो इन पर गिरने वाला था। और जब वो कन अखियों से कहते हैं कि देखते जाते थे कि वो गिरने वाला है, और फिर जब वो लगा कि हमारे पर गिर ही जाएगा तो फिर कहते थे कि लाओ हम दो हमें किताब, हम उसको थाम लेते हैं और उसको पकड़ते हैं, हम उस पर जो है वो अमल करेंगे। तो यहाँ पे यहूदी जो हैं उनके बुजुर्गों का वाकया जो है वो उनको याद दिलाया जा रहा है कि उनके बुजुर्गों के साथ जो है वो क्या वाकया पेश आया था, तो और किस तरह अल्लाह ताला ने उनको उनसे ये अहद लिया था कि वो नेकी करेंगे और किताब को मजबूती से जो है वो थामेंगे। तो उसी चीज की तरफ यहाँ पे जो है वो इशारा किया गया है कि जो किताब हम तुम्हें दे रहे हैं इसे मजबूती से थामो और जो कुछ इसमें लिखा है उसे याद रखो। तो उम्मीद है कि तुम इस तरह गलत रवि से जो है वो बच जाओगे। और इनकी किताब खुरूज में जो है वो लिखा है कि मूसा अलैहिस्सलाम लोगों को खैमागाह से बाहर लाया कि खुदा से मिलाए, और वो पहाड़ के नीचे आ खड़े हुए और कोहे सीना ऊपर से नीचे तक धुएं से भर गया, क्योंकि खुदावंत शोला में होकर इस पर उतरा और धुआं तनूर के धुएं की तरह ऊपर को उठ रहा था और वो सारा पहाड़ जोर से हिल रहा था। तो वो जो लोह थी ना अलवाह, वो जब उनको दी गई थी तो साथ ही ये वाकया पेश आया था, क्योंकि लेते नहीं थे और मानते नहीं थे, तो हाथों में वो पकड़ी और ऊपर से अजाब की एक शक्ल थी, तो कहा कि हाँ हम मानते हैं और ईमान लाएंगे। तो अल्लाह ताला बार बार इस बात को याद दिला रहे हैं कि ऐ लोगो तुम क्या करो कि अमल करने वाले बन जाओ। तो बनी इसराइल के ये वाकयात जो उम्मत मुस्लिमा को आज सुनाए जा रहे हैं और कुरान में हमेशा के लिए लिख दिए गए हैं, तो इसलिए हैं कि आज उम्मत मुस्लिमा वो अमल ना करे जो कि बनी इसराइल किया करते थे। और उन्होंने किताब के वारिस तो बने लेकिन ये कि किताब को नाफिज ना किया, जबानी वारिस थे। आज उम्मत मुस्लिमा कुरान की वारिस है, तो हम किताब के साथ क्या सलूक कर रहे हैं। दो काम हमें करने हैं कि कुव्वत के साथ इसको थामे और जो कुछ उसके अंदर है वो हमें याद होना, हम अमल करें। लेकिन आज देख लें कि आज उम्मत मुस्लिमा का कुरान के साथ सलूक कैसा है, है ना। कुरान कब हम पढ़ते हैं? जब कोई फौत हो जाता है तो कहते हैं कोई है जो कुरान सुना दे, और जो है वो यानी खुशी के मौके पर, फौत होने के वक्त, घर बनाने के वक्त, कोई खुदा ना खास्ता एक्सीडेंट, बीमारी, परेशानी हो जाए तो कुरान याद आता है ना। हालांकि रूटीन लाइफ में कुरान को खोलना, तर्जमे से पढ़ना, समझना और इसके मुताबिक जिंदगी गुजारना, ये है इसका मतलब। और इनफरादी और इज्तमाही दोनों दोनों लिहाज से कुरान को जो है ना वो कायम करना, ये है कि कुव्वत से इसको पकड़ना और इसको याद करना। तो अल्लाह ताला हमें सबको अमल की बेहतरीन तौफीक दे और हमारा हाल बनी इसराइल के हाल जैसा ना हो जाए।